نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير Amazed by Allah's Asmaul Husna, आज हम इस सीरीज में अल्लाह ताला का नाम बड़ा यूनिक और अनयूजुअल नाम अल जामे जमा करने वाला इसको देखेंगे और जब भी कोई नाम देखा जाता है पढ़ा जाता है समझा जाता है तो उसको इस नियत से भी देखा जाता है कि उसमें से हमारे लिए अमल की क्या बात है तो लफ्ज बहुत कॉमन है जीम मीम आइन जमा से सारी मखलूक को क़यामत के दिन यकजा करने वाला यानी अल जामे कौन है कि जो सबको जमा करने वाला है यकजा करने वाला है और अगर इसके इस्तिलाही मानी लीजिए तो अल जामे जल्ला जलालुहू वो ज़ात है जो जिस्मों के रूह से जुदा होने के बाद तमाम मखलूकात को ऐसे दिन जमा करेगा जिसके वाक़े होने में कोई शक नहीं तसव्वुर में लाइए ज़रा जिसके वाक़े होने में कोई शक नहीं अल जामे वो ज़ात जो जिस्मों के रूहों से जुदा होने के बाद ज़रा से इसको तसव्वुर में लाइए जिस्मों के रूहों से जुदा होने का वक्त कौन सा होगा जी तमाम मखलूक को जमा करेगा आपकी कोई चीज़ हो और वो इधर उधर बिखर जाए घर में रखी चीज़ें नहीं मिलती कहाँ जिसमें अलग रूहें अलग कोई किधर और सबको जमा करेगा ज़रा से इसको तसव्वुर में लाए ना तो औरत होने के नाते तो घबरा ही जाए हम छोटा सा घर 2-3 कमरों का होता है उसकी चीज़ों को जमा नहीं कर सकते और अगर कभी जमा करने लग जाए तो सारी चीज़ें उलट पुलट होती हैं कितनी बड़ी वो हस्ती है और इस पे मक्का वालों के दिमाग बंद हो जाते थे कहते थे ये कैसे मुमकिन है मैं युखी निज़ाम अवहिया रमीम लोग इंसानों पे क्यास करते हैं ना आप देखिए कि आज के दौर में कंप्यूटर ने बहुत सारी चीज़ों को आसान कर दिया समझना पहले तो हम भी नहीं थे समझ पाते कि ये होगा कैसे कैसे सबके हिसाब रिकॉर्ड कीप होंगे कापियों में कैसे लिखेंगे सफ़ों पे कैसे होगा ये कैसे होगा वो कैसे होगा लेकिन अल्लाह सुबहान तआला कैसे इन सारी चीज़ों को लेकर हमारे लिए चलते हैं ये आपके मेरे लिए एक लम्हे फिक्रिया है कि हम अपने रब के बारे में कितना जानते हैं सारी मखलूक को क़यामत के दिन जो ज़ात जमा कर लेगी वो कितनी बड़ी हस्ती वाली होगी और अब इसको ज़रा सा अरबिक में सुनिए अल जामियु हुवल्लज़ी यजमउल खलाइक़ा लियौमिल ला रईब फ़ीह बादा मुफारक़तिल अरवाहिल अबदान ये है इसकी तारीफ एक एक लफ्ज़ को देखें तो अरबी और उर्दू काफ़ी ज़्यादा मैचिंग है इसमें कोई नया लफ्ज़ ऐसा नहीं दिख रहा आपको कि जो लगे कि मुश्किल है लेकिन फिर भी अगर आप देखें तो बहुत बड़ा काम है दुनिया में किसी भी चीज़ को जमा करने का ज़हन में लाइए कोई चीज़ जो अपने तसव्वुर की आँख से आ जाए मुझे तो वो याद आता है कि बचपन में जब मुर्गियाँ होती थी तो लोग रात को उनको डरबे में जमा करने के लिए दौड़ रहे होते थे मुर्गी इधर दड़बा उधर वो खोला एक निकाला एक चूज़ा भर गया क्योंकि एक ऐसा वक्त गुजरा है कि जिसमें हमारे घरों में भी इस तरह की चीज़ें होती थी तो अल्लाह सुबहान तआला की हस्ती अल जामे है जो क़यामत के दिन सबको जमा करेगी फिर इसी तरह से आप देखिए कि अल्लाह सुबहान तआला का अल जामे होना हमें इस तरह भी समझ आ जाता है कि आज आप और मैं दुनिया में कैसे जमा हो गए कैसे हम लोग अपने मुख्तलिफ जगहों पर वो जैसे एक लतीफ़ा से ही मारूफ है कि एक बच्चा अपने बाप से कहता है कि आप कहाँ पैदा हुए तो उसने कहा मैं फ़लाँ शहर में हुआ अम्मी कहाँ पैदा हुई फ़लाँ में हुआ तो मैं कहाँ हुआ फ़लाँ में हुआ तो कहा फिर हम सारे मिल कैसे गए कैसे दुनिया में हमें इंसानों को लेकर साथ चलना और उनके साथ मामला करना नामुमकिन लग रहा होता है किसी जगह जाना हो इमेजिनेशन में लाइए 5-6 फैमिलीज मिलकर पिकनिक मनाने गए घूमने गए डे टूर पे गए वो सारा दिन ही ढूंढते ही रह जाते हैं सारे इकट्ठे एक बस में होंगे ना तो बड़ा मज़ा आएगा वरना आधा वक्त तो लड़ाई होती रहेगी आपके पीछे रह गए वो आगे चले गए अच्छा रुके कोई इंतज़ार कर रहा है कह रहा है किधर रह गए यानी हमारे तो जमा करने की जमा होने की सलाहियत ही बहुत थोड़ी है پھر اسی طرح سے الجامع کی ایک اور تعریف دیکھے گا. الجامع وہ ذات ہے جو تمام فضائل کو جمع کرتا ہے اور اچھے اعمال اور اخلاق کی حفاظت کرتا ہے. الجامع هو الذي جمع الفضائل وحوى المآثر والمكارم. وہ ذات جو تمام فضائل کو جمع کرے اور اچھے اعمال کی حفاظت کرے. کیسے؟ سوچئے ذرا, دنیا میں کس کس کے پاس کیا کیا فضیلت ہے, کتنے لوگوں کے پاس فضائل ہیں. پھر آپ چلیے دوسری مخلوقات پہ, انسان ہیں, جنات ہیں, فرشتے ہیں, پھر سب کے پاس جتنی بھی فضیلتیں ہیں. یعنی ایک تو یہ کہ وہ ذات جس کے اپنے اندر وہ سارے فضائل جمع ہیں. اللہ سبحانہ تعالیٰ کے ناموں کو پڑھتے اور سنتے وقت ہم بے بس ہو جاتے ہیں. کبھی میں تو بالکل سٹک ہو جاتی ہوں, ایسے لگتا ہے کہ جیسے میں خود سے باتیں کر رہی ہوں. لیکن آپ دیکھیے کہ دنیا میں کسی کی اسے ایک خوبی ہوگی, دوسری نہیں ہے. کسی کا دوسری ہے تو تیسری نہیں ہے. تو پہلے تو دیکھے کہ وہ ذات جو تمام فضائل کو جمع کرتا ہے. اب اس کے دونوں معنی رکھ لیں, اپنے اندر بھی جمع ہے اور دنیا میں اس نے ساری خوبیاں جمع کی, پھر اچھے اعمال اور اخلاق کی حفاظت کی. سبحان اللہ. ورنہ پتہ کیا ہو, آج ہم اچھے ہیں کل برے ہو جائیں, یاد ہی نہیں, وہ بکھر گئے, وہ ٹوٹ گئے, یاد ہی نہیں رہا آج اچھے عمل کر رہے تھے, کل بھی کرنا تھا. بس آپ کو پتہ ہے کہ آپ روز رات کو اتنے بجے کا الارم لگا کر صبح اٹھ جاتے ہیں, اور اگر الجامع آپ کو اس کی طاقت نہ دے تو آپ کو پتہ ہی نہیں تھا, ہاں پتہ نہیں کب اٹھنا تھا. ہم تو کسی نیکی پہ قائم ہی نہ رہ سکے, کوئی چیز ہمارے پاس ممکن ہی نہ ہو جائے اس لحاظ سے کہ ہم اس کو کر سکیں. پھر آپ دیکھیے کہ جب اللہ سبحانہ تعالیٰ کا یہ نام سمجھ آتا ہے نا, تو انسان کو اپنی بے بسی بھی سمجھ آ جاتی ہے, اور پھر بندہ پکار کے کہتا ہے کہ ربنا انک جامع الناس لیوم لا ریب فیہ. اللہ تعالیٰ نے یہ شرط لگا دی لا ریب فیہ کی. پھر آپ دیکھیے کہ سلف صالحین جو اس نام کو سمجھے ہیں, تھوڑا سا اس کو بھی دیکھ لیجئے. تو الجامع جل جلالہ وہ ذات ہے جو سب کو بیک وقت اکٹھا کرنے کا ارادہ فرمائے گا, تو اس کو کچھ دشواری نہ ہوگی. اپنے علم محیط اور قدرت کاملہ سے سب کو جمع کر دے گا. اللہ اکبر کبیرہ. آج کے دور میں اس کو سمجھیے گا, لاک ڈاؤن ہے, ہر جگہ لمٹ ہے, اتنے لوگ اس سے زیادہ نہیں. سائن ان کیجئے, پہلے سے اپنی جگہ بک کرائیے, یہ نہ کیا تو وہ ہو جائے گا, وہ نہ کیا تو یہ ہو جائے گا. پھر بھی حساب کتاب نہیں صحیح آتا, بعض دفعہ چھوٹی چھوٹی چیز پہ پریشانی ہونے لگتی ہے. اللہ سبحانہ تعالیٰ کے لیے کچھ مشکل نہیں. آپ ذرا سوچیے, ذرا دنیا میں کتنے لوگ ہیں ابھی تک, آدم سے لے کر قیامت تک کتنے لوگ پیدا ہوں گے, اور سب کو جمع کرے گا. پھر آپ دیکھیے سارے ایک ہی جگہ نہیں فوت ہوئے, کوئی ایک جگہ, کوئی سفر میں, کوئی خزر میں. سچی بتاؤں اگر ہم اپنے اوپر لیں نا, تو بس ایک کیوس دکھتا ہے, کیوس بس, اور کچھ بھی نہیں ہے. کیا کروں, کیا پکڑوں. آپ نے کبھی کہیں جانے کے لیے پیکنگ کی ہے, یا پھر کبھی پاکستان یا انڈیا سے واپس آ کر آپ نے ان پیکنگ کی ہے؟ اللہ کی بنا, گھر کا کیا حال ہو جاتا ہے اس وقت. آپ کبھی گرمی سردیوں کے کپڑے سمیٹیں, کبھی اوور آل کلیننگ کریں, ذرا پیچھے سے چھپائی بھی چیزیں نکالیں, بس اب آپ کو سمجھ آ گیا کہ الجامع وہ ہستی ہے کہ جس کا ادراک بھی ہم نہیں کر پا سکتے, جس کے بارے میں ہم جان بھی نہیں سک رہے کہاں ہم اس طریقے سے اپنے آپ کو محسوس کرائیں. پھر آپ دیکھیں کہ جتنا زیادہ اللہ سبحانہ تعالیٰ کی ہستی کو آپ اپنے کمزوریوں اور اپنی بے بسیوں کے ساتھ محسوس کرتے ہیں نا, اتنا زیادہ آپ اس کے اس کام کے حسن کو بھی محسوس کرتے ہیں. اصل بات یہ کہ ہم اللہ کو بہت کم سمجھے ہیں ابھی تک. مجھے تو اب دن رات اسی چیز کا احساس ہو رہا ہے کہ اللہ ہم تجھے بہت کم سمجھے ہیں, ہم نے تیرا بڑا ہی تھوڑا اندازہ لگایا ہے. اور جو تو خود کہتے ہیں نا کہ وما قدر اللہ حق قدری, یہ بالکل سچ ہے. جب ہم نے اس کا یقین ہی نہیں کیا, سمجھے ہی نہیں, تو پھر نماز میں کیفیت کیسے ہو؟ یہ ایک ٹاپک پچھلے دنوں میں نے کہیں کرایا کہ عبادت اور عرفان, معرفت اور عبادت میں کیا تعلق ہے؟ تو عبادت تو شروع سے ہے, معرفت کوئی نہیں ہے, تو پھر نماز بھی پھیکی جائے کی طرح, پھیکی کڑوی, جلدی جلدی گھڑم گھڑم سجدے پہ سجدہ کر کے ہم اٹھ کے بھاگ جاتے ہیں, چلو جی پڑھ آئے ہیں نمازیں, بلکہ سر سے اتار آئے ہیں نماز. کیفیت ہی نہیں بنتی, صحابہ کرام نے اللہ کے نبی کی زبان سے جو سنا ایک دم ان کے دلوں پہ لکھا گیا. ہم روز اس کا قرآن پڑھتے ہیں, آلموسٹ اس کے ناموں کے بارے میں جانتے ہیں. کیا پوری طرح اس کو جان گئے؟ نہیں جان گئے. تو پھر اس کو جاننے کے لیے بولیے کہ اے مالک, میرے اندر اتنی وسعت ہی نہیں ہے, اتنی طاقت ہی نہیں ہے کہ میں تیرے اس نام کو سمجھ سکوں. اور آپ دیکھیے کہ مرنے کے بعد دوبارہ زندہ کیا جانا اور پھر آخرت کی زندگی, اس پہ سب سے بڑا اعتراض جو منکرین کو تھا وہ یہی تھا کہ مرنے کے بعد مٹی مٹی بن جاتی ہے, یہ مٹی ہوا کے ساتھ اڑ جاتی ہے, کہیں پانی میں بہہ جاتی ہے, کئی درختوں اور کھیتوں کی شکل میں برآمد ہوتی ہے, پھر اس کا ذرہ ذرہ دنیا کے چاروں طرف کونوں میں بکھر جاتا ہے. ان منتشر ذروں کو اور انسانی اعضاء کو جمع کرنا, پھر دوبارہ ان میں روح ڈالنا, نہیں سمجھ آتا. اور واقعی سطحی نظر سے دیکھنے والے انسان کی سمجھ میں تو یہ نہیں آتا, کیونکہ وہ اس کو اپنی قدرت پر قیاس کرتا ہے, وہ اپنے سے مافوق الفطرت اور ناقابل قیاس قدرت پر یقین نہیں رکھتا. لیکن اگر آپ ذرا سے اس پہ غور کر کے دیکھیں تو آپ کو ایک چیز کا یقین آئے گا کہ ہمیں اس بات کے سوچنے کی صلاحیت بھی الجامع نے دی ہے. کیسے؟ ذرا سا سمجھیے. پہلے دیکھیے قرآن میں یہ آیت کی طرح ہے نا, دو جگہ ہے یہ قرآن پاک میں, سورۃ آل عمران 9, ربنا انک جامع الناس لیوم لا ریب فیہ ان اللہ لا یخلف المیعاد. اے ہمارے رب, تو یقیناً لوگوں کو ایک دن جمع کرنے والا ہے جس کے آنے میں کوئی شک نہیں, یقیناً اللہ تعالیٰ وعدہ خلافی نہیں کرتا. اور آپ نے یہ آیت پڑھی ہوئی ہے نا, دعا اللہم مالک الملک کی توت الملک, اس سے اگلی دعا ہے, یعنی بیسیکلی اسی دعا کی کنٹینویشن ہے. آیت چونکہ الگ ہے اس لیے ہم اس کو دوسری طرح سے لیتے ہیں. پھر اسی طرح سے سورۃ نساء کی آیت نمبر 140, جس کے آخر میں کیا آتا ہے, ان اللہ جامع المنافقین والکافرین فی جہنم جمیعا. یقیناً اللہ تعالی تمام کافروں اور تمام منافقوں کو جہنم میں جمع کرنے والا ہے. اس سے پیچھے آیت چل رہی ہے, وَقَدْ نَزَّلَ عَلَيْكُمْ فِي الْكِتَابِ يَعْنِ اِذَا سَمِعْتُمْ آيَاتِ اللَّهِ يُكْفَرُ بِهَا وَيُسْتَهْزَأُ بِهَا وَلَا تَقْعُدُوا مَعَهُمْ حَتَّى يَخُوضُوا فِي حَدِيثٍ غَيْرِهِ إِنَّكُمْ إِذًا مِثْلُهُمْ إِنَّ اللَّهَ جَامِعُ الْمُنَافِقِينَ وَالْكَافِرِينَ فِي جَهَنَّمَ جَمِيعًا. یعنی جن محفلوں میں لوگ غیر مسلموں کے ساتھ اٹھتے بیٹھتے مزے کرتے, پھر قیامت کے دن اللہ تعالیٰ ان کو انہی کے ساتھ جمع کر دے گا. یعنی جو زندگی میں کیا ہوتا ہے, جن جگہ دل لگتا ہے, جن چیزوں کو محسوس کرتا ہے انسان, اسی کے اوپر اگر غور کر کے دیکھے تو اس کو سمجھ آ جاتی ہے کہ وہ کدھر ہے اور کس کے ساتھ ہے. تو پھر انسان کو اپنی بے بسی کا سمجھ آ جاتا ہے. جب اللہ تعالیٰ کی پہچان ہوتی ہے نا, تو پھر بندے کا حال پتہ کیا ہوتا ہے. کسی بزرگ سے ایک شخص نے پوچھا کہ یہ بتائیے کہ عبادت کرنے کے لیے بہترین دن کون سا ہے؟ تو بزرگ نے کہا کہ موت سے ایک دن پہلے. اس نے حیرت سے کہا کہ موت کا وقت تو معلوم ہی نہیں ہے. فرمایا, تو پھر زندگی کے ہر دن کو آخری سمجھو. لیوم لا ریب فیہ, لیوم لا ریب فیہ. اس کو تصور میں لا کر خود سے کہیے کہ میرے مالک, میں تو تیری معرفت ہی نہ رکھ سکی, تجھے تو میں پوری طرح جان ہی نہیں گئی. اور پھر ایسی محفلیں جہاں اللہ کی نافرمانیاں ہوں, پھر وہاں بندہ مزے لے لے کے بیٹھے اور انجوائمنٹ کے نام پہ بیٹھے, یہ نہیں ہو سکتا. پھر ایسا بندہ حقیقت میں بالکل اپنے آپ کو بے بس سمجھتا ہے, غیر محفوظ ہوتا ہے. پھر اسی طرح سورۃ ہجر آیت 25 میں جامع کا لفظ تو نہیں, لیکن اسی کا ایک مترادف لفظ ہے حشر, جمع سے حشر بھی ہے. تو وہ آتا ہے, وَإِنَّ رَبَّكَ هُوَ يَخْشُرُهُمْ إِنَّهُ حَكِيمٌ عَلِيمٌ. آپ کا رب سب لوگوں کو جمع کرنے والا ہے یا جمع کرے گا, یقیناً وہ بڑی حکمتوں والا, بڑے علم والا ہے. تو کیا پتہ چلا کہ اللہ تعالیٰ کی اس صفت کو محسوس کرنا ہے تو ذرا سا اپنے وجود پہ غور کیجیے. آئیے ذرا سا اس پہ غور کرتے ہیں اور پھر محسوس کریں گے کہ اللہ سبحانہ تعالیٰ کیسے ہمارے لیے ان ساری چیزوں میں الجام ہے. آپ دیکھیں کہ ہم اپنے آپ کو دیکھتے ہیں, ذرا سا اپنے وجود پہ غور کریں تو ہمیں پتہ لگ جائے گا کہ آج بھی اس کا وجود ساری دنیا میں بکھرے ہوئے اجزاء اور ذرات کو جمع کرنے والا. مثلا ایک انسان کی پیدائش جن ماں باپ کے ذریعے ہوتی ہے اور جن غذاؤں سے ان کا خون اور جسم بنتا ہے, وہ خود جہاں کے مختلف گوشوں سے سمٹے ہوئے ذرات ہوتے ہیں. کھانا جو کھا کے آپ بیٹھے یا صبح میں کھایا ہوگا, کون سی چیز کہاں سے چلی؟ آپ کہتے پاکستان کی سبزی لانا, آم پاکستان کے لانا, فلاں چیز انڈیا کی لانا, فلاں یو کے کی ہو, فلاں وہاں کی, کہاں سے چیز چلتی ہے اور آپ کے پیٹ میں آتی ہے. اور آپ اس کے بارے میں جتنا زیادہ محسوس کریں گے اتنا زیادہ آپ کو سمجھ آئے گا. بہترین طریقے سے ان چیزوں کو لیجئے تاکہ آپ اس کو محسوس کر سکیں. تو غذا دنیا بھر سے جمع آتی ہے. پھر آپ دیکھیے پیدائش کے بعد انسان جس غذا سے نشو نما پاتا ہے, پھر اسے اس کا خون بنتا ہے, گوشت پوست بنتا ہے. اس میں غور کریں تو اس کی غذا میں ایک ایک چیز ایسی ہے جو تمام دنیا کے مختلف ذرات سے بنی ہوئی ہے. مثلا دودھ پیتے ہیں, سبھی پیتے ہیں نا, آپ بھی پیتے ہوں گے. اس کو لائیے ذہن میں, کسی گائے بھینس یا بکری کے اجزاء ہیں اور ان جانوروں میں یہ اجزاء اس خاص دانے سے پیدا ہوتا ہے جو انہوں نے کھائے ہیں. اب یہ گھاس اور دانہ نہ جانے دنیا کے کس خطے سے آتا ہے, پھر ساری دنیا میں پھرنے والی ہواؤں نے کہاں کہاں کے ذرات کو ان میں جمع کر دیا. اس طرح دنیا کا دانہ دانہ اور پھل ترکاریاں, انسان کی تمام غذائیں اور دوائیں جو اس کے بدن کا جز بنتی ہیں, کس کس گوشے سے دنیا کے الجامے کی قدرت کے ساتھ جمع ہوئیں. ایک مضبوط نظام کے تحت انسان کے اس جسم میں اللہ نے جمع کر دیا. اگر انسان جو واقعی بڑا ہی کوتاہ نظر ہے نا, دنیا کو چھوڑ کر اپنے ہی تن بدن پر تحقیق اور ریسرچ کرنے بیٹھ جائے تو اس کو یہ بات سمجھ آ جائے گی کہ اس کا اپنا وجود ایسے بے شمار اجزاء سے مرکب ہے جس میں کوئی جز مشرق کا ہے تو کوئی مغرب کا ہے, جی کوئی جنوبی دنیا کا ہے تو کوئی شمالی دنیا کا ہے. آج دنیا بھر میں پھیلے ہوئے اجزاء قدرت کے ایک مضبوط نظام کے تحت اس کے بدن میں جمع ہو جاتے ہیں. اور موت کیا ہے؟ ان اجزاء کے بکھرنے کا نام ہے, منتشر ہو جاتے ہیں. تب دوسری مرتبہ ان کا جمع کرنا اللہ تعالیٰ کی قدرت سے کچھ بھی دشوار نہیں. پھر آپ دیکھیے کہ بعض دفعہ ہمارے پاس چیزیں پڑی ہوتی ہیں, پکڑ کے سب ایک جگہ ڈال کے اوپر کپڑا ڈال دو, یا ایک الماری میں گھستے گئے, یا ایک ڈرا کے اندر چیزیں ڈالتے رہے ڈالتے رہے, اسی میں چمچے, اسی میں آپ کے نیل کٹرز اور عجیب و غریب چیزیں, پتہ نہیں ہوتا. الجامے کو محسوس کیجیے, یہ وہ ہستی ہے کہ جس کو یہ تک پتا ہے کہ کہاں کیا پڑا ہے, تبھی تو دوبارہ جمع کرے گا نا. دیکھیے جو سسٹرز بڑی آرگنائزڈ ہوتی ہیں نا, ان کے گھر بہت اچھے ہوتے ہیں. آپ ان سے ایک منٹ میں پوچھیں نا کیا چیز کدھر ہے, وہ فٹ ٹھک سے لے آئیں گی. اور کچھ ایسی وہ کہتی وہ ساکس ہی نہیں مل رہی تھی, ایک جراب نہیں مل رہی تھی, اسکارف پتہ نہیں کدھر گیا. جو بندہ یہ کہتا ہے نا میری کوئی چیز نہیں ملتی, تو سمجھ لیجئے کہ اس کے گھر میں بہت میس اپ ہے. یا تو اس کو نہیں ملتی جس کے پاس ہے ہی کوئی نہیں, اور اس کو بھی نہیں ملتی جس کے پاس بہت کچھ ہے. اللہ تعالیٰ کو ایک ایک پتے کا پتہ ہے, ایک ایک چیز کا پتہ ہے, میں نے کون سی چیز کہاں رکھی ہے, کیسے رکھی ہے. اور بس ایک ایک ذرہ جو اس کے علم ہے سب کو بجا وقت جمع کرنا چاہے گا, کچھ مشکل نہیں ہوگی. قبر کی مٹی, جانور کا پیٹ, سمندر کی تہ, ہوا دیکھیے, فضائیں دیکھیے, جہاں جہاں بندے کا زندگی میں کہیں بھی وجود گیا اور وہ وہیں ختم ہو گیا, اللہ اپنی قدرت سے اس سب کو جمع کر لے گا. آپ کو وہ واقعہ بھی یاد آنا چاہیے جو ایک شخص نے اپنے بچوں کو کہا تھا کہ مجھے راکھ بنا دینا. چند احادیث میں سے اگر پہلی حدیث یہی دکھا دوں نا کہ نبی صلی اللہ علیہ وسلم کی احادیث سے یہ نام کیسے, تو ایک شخص تھا, سنیے اس واقعے کو, کہ جس نے اپنے بچوں کو نصیحت کی کہ میں تو بڑا گناہگار ہوں, تو اگر میرے مرنے کے بعد اللہ سبحانہ تعالیٰ نے مجھے جمع کر لیا میری خاک کو یا مجھے اٹھا دیا تو میں تمہارا جاؤں گا, حساب بڑا سخت ہوگا, اس لیے تم یہ کرنا کہ مجھے جلا دینا اور میری راکھ پانی میں ڈال دینا یا ہواؤں میں اڑا دینا. اب لوگ نصیحتوں پہ عمل کرتے ہیں، مان لی انہوں نے بات. اللہ تعالیٰ نے ہواؤں کو حکم دیا کہ وہ جو ذروں میں راکھ چلی گئی ہے نا، اس کو جمع کر کے لاؤ. راکھ جمع ہوئی، اس بندے کو کھڑا کیا گیا. کہا سنا بھائی، یہ تو کیوں کہہ کے آیا تھا؟ کہا اللہ، مجھے تیرے سے ڈر بڑا لگتا تھا. مجھے یہ پتا تھا کہ اگر تو نے مجھے اٹھا کھڑا کیا نا تو میں بچوں گا نہیں، میرا حساب لے لیا تو میں مارا جاؤں گا. تو میں نے کہا تھا کہ میں تیری پہنچ سے باہر چلا جاؤں. اللہ نے کہا، تجھے مجھ سے اتنا ڈر لگا؟ جی اللہ، اتنا ہی ڈر لگا. کہا جا، پھر میں نے تجھے معاف کر دیا. سبحان اللہ. تو یہ نام احادیث کی روشنی میں دیکھیں تو ہمیں اس حدیث سے پتہ چلتا ہے کہ اللہ سبحانہ تعالیٰ کتنا قدرت رکھتا. اور مجھے یقین ہے کہ اس کے بعد آپ واقعی اپنے اندر ایک بہتری محسوس کریں گے. آپ کے اندر ایک چمک آئے گی، ایک خوبصورتی آئے گی. آپ ان چیزوں کو دیکھ کر اپنی زندگی میں ایک جگہ بنائیں گے. پھر اسی طرح سے ایک اور حدیث ہے، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اس کے راوی ہیں. سلسلہ صحیحہ کی روایت ہے 3561. فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا، جب اللہ تعالیٰ اپنے بندوں کو ایک جگہ اکٹھا کرے گا تو منادی کرنے والا آواز دے گا، ہر کوئی اپنے معبودوں کے ساتھ مل جائے. یعنی جیسے وہ کہتے ہیں نا، کلاسیفائی کر دینا یا ایک ایک جگہ پہ جمع کر دینا، تو کہہ دیا جائے گا کہ سارے اکٹھے ہو جاؤ. اور وہ جیسے ایک جھنڈے کے نیچے کھڑے ہو جاتے ہیں نا لوگ، وہی چیز ہے. جب سب لوگ اکٹھے ہو جائیں گے، مل جائیں، کچھ لوگ اپنی سابقہ حالت پر کھڑے رہیں گے. یعنی کچھ لوگ اسی پرانی حالت پر کھڑے رہیں گے. اللہ تعالیٰ ان کے پاس آئے گا اور پوچھے گا، کیا وجہ ہے؟ لوگ چلے گئے ہیں اور تم یہیں کھڑے ہو. وہ کہیں گے، ہم اپنے معبود کا انتظار کر رہے ہیں. اللہ تعالیٰ پوچھے گا، کیا وجہ ہے؟ یعنی کیا تم اپنے معبود کو پہچانتے ہو؟ وہ کہیں گے، اگر وہ ہمیں اپنا تعارف کروا دے تو ہم پہچان لیں گے. اتنے میں اللہ تعالیٰ اپنی پنڈلی سے پردہ اٹھائے گا، وہ سجدے میں گر جائیں گے. اللہ تعالیٰ کا وہ قول جو سورۃ قلم کی آیت 42 میں ہے، یوم یکشف عن ساق، جس دن پنڈلی کھولی جائے گی اور سجدے کے لیے بلائے جائیں گے تو سجدہ نہ کر سکیں گے. اور واقعی یہی وقت ہوگا، منافق کھڑے کے کھڑے رہ جائیں گے اور سجدہ نہیں کر سکیں گے. پھر اللہ تعالیٰ جنت کی طرف ان کی رہنمائی فرمائے گا. سبحان اللہ، کیا کیا معاملے ہونے والے ہیں. ہم اپنے مالک کو کتنا انڈر ایسٹیمیٹ کرتے ہیں. دیکھیے کہ وما قدر اللہ حق قدری میں انسان کی ایک ایک چیز آتی ہے نا. آپ کائنات کی یہ جو چیزیں آپ ساتھ ساتھ دیکھ رہے ہیں، اگر آپ سوچیں کہ ادھر کیا کیا جمع ہوا ہوا ہے. میں تو صرف اپنی حد نگاہ پہ پھیلی ہوئی گھاس کے سرے اور اس کی ڈنڈیاں، اس کو ہی نہ جان سکوں تو میں باقی چیزوں کو کیسے دیکھوں. وہ کہتے ہیں نا کہ دو عالم سے کرتی ہے بیگانہ دل کو، عجب چیز ہے لذت آشنائی. لذت آشنائی، اللہ سبحانہ تعالیٰ کو پا لینے کے بعد زندگی کا نقشہ بدل جاتا ہے. اس میں بہت بڑی بات ہے. اس لیے مجھے آپ کو ہمیشہ اپنے لیے اس چیز کو لے کے چلنا ہے کہ جتنا زیادہ اللہ سبحانہ تعالیٰ آپ کو مجھے اپنی معرفت دے، اتنا زیادہ ہمیں ان چیزوں کو لے کے چلنا ہوتا ہے کہ ہم اس کے ساتھ اپنا تعلق کریں. جتنا زیادہ ہم اس نام کے بارے میں غور و فکر کریں گے، اتنا ہمارا دل کھلے گا. کیونکہ ایسا نہ ہو کہ ہم پوری سیریز کرنے کے بعد پھر ویسے کے ویسے ہی رہ جائیں. اب اس بارے میں اگر ہم دیکھیں تو یہ نام دعاؤں میں کیسے ہے، یا یہ خود ہی ایک دعا ہے. یعنی مجھے صرف یہی چیز جو ہے، انک جامع الناس لیوم لا ریب فی، یہی دعا ملی ہے. تو یہی جو شروع میں ہم نے پڑھی ہے، اسی کو ذہن میں رکھنا ہے. اور اس نام کو تو پڑھا کرے ایسے، اللہم مالک الملک تؤتی الملک من تشاء، پھر اس کو فیل کرے. پھر اس کے ساتھ ہی اللہم انک جامع الناس لیوم لا ریب فی، ان اللہ لا یخلف المیعاد، تو انشاءاللہ یہ دعا آپ کو فائدہ دے گی. پھر اس کے بعد اگر اس نام سے متعلق الموعظہ الحسنہ دیکھیں، کیا کریں اس نام کو پڑھنے کے بعد، تو سب سے پہلی تو بات ہے کہ اس دن کے لیے تیاریاں کریں. ہم کسی بھی لمحے آ جائے گا، ہمیں پتہ بھی نہیں چلے گا. دیکھیے، ادھر کی دنیا سے آنکھیں بند اور ادھر کی دنیا میں آنکھیں کھلی، اس کو آپ ایک بلنک آف آئی بھی نہیں کہہ سکتے، اس سے بھی کم ہے. ایک شخص ہماری آنکھوں کے سامنے چلا جاتا ہے، ہم اس کو جانتے پہچانتے، کھاتے پیتے ساتھ رہتے بولتے चलते बचपन से देखा होता है, बाज़ सगे भाई बहन होते हैं, लेकिन आप देखिए जब जाते हैं ऐसे लगता है फिर पुकारो, फिर चीखो, फिर कुछ भी को नहीं आता हाथ कुछ भी। बिल्कुल इसी तरह अपने आप को लाइए इस जगह पे कि जब मैं इस दिन से उठकर आगे चली गई तो क्या होगा। तो उस दिन के लिए तैयारी करनी है जिस दिन कोई दोस्त किसी रिश्तेदार के काम नहीं आएगा। फिर अपने इन गुनाहों की भी माफी मांगनी है जो भूल गए मगर अलजामे ने वो जमा किए हुए हैं। तो लिखिए अलजामे वो है जो हमारे गुनाहों को भी जमा करने वाला है। अल्लाह अकबर। वमा लिहाज़ल किताब ला युगादिरु सगीरतं वला कबीरतं इल्ला अक्सा। इंसान चीख रहा होगा कि ये क्या हुआ, ये सारा कुछ इधर लिखा हुआ है। आप सोचिए तो खौफ आ रहा है ना सोच के, मेरे सारे गुनाह इधर होंगे, बचपन के, जवानी के, स्कूल के, कॉलेज के, यूनिवर्सिटी के, फिर शादी के, फिर बच्चों के, फिर ससुराल के, फिर बड़ी उम्र के, और ये जो जिस एज पे पहुंच गया सोचे तो खौफ आता है। हम सोचते हैं थोड़े दिन के बाद अल्लाह को भी भूल जाएंगे। ठीक है, हम तौबा कर लें तो अल्लाह फरिश्तों को भी भुलवा देगा, लेकिन अगर तौबा ना की और वो गुनाह वहां दिख गए तो क्या होगा, कैसे होगा ये सब कुछ। जरूरत इस बात की कि एक इंसान इसको महसूस करे और अपने आप को लेकर चले आगे से आगे, फिर इसी तरह से अपनी जिंदगी को अच्छाइयों और नेकियों से खूबसूरत बनाइए। करते जाएं, दरिया में डालते जाएं, मत गिन गिन के रखें अपनी नेकियों को। और इसी तरह से आप जितना ज्यादा इस पे गौर व फिक्र करेंगे ना उतना फायदा होगा। फिर एक और काम कीजिए कि अल जामे से अच्छा गुमान रखिए, अच्छी उम्मीदें रखें, अपनी तमन्नाएं और ख्वाहिशात नेक रखिए, क्योंकि अब छुपना कुछ नहीं है, सब कुछ शीशे में नजर आ रहा है। अच्छी उम्मीदें रखने का फायदा क्या होगा कि फिर आप मजीद नेकियां करेंगे। फिर अपनी औलाद के लिए दीन के आला दर्जात के लिए दुआ मांगे कि अल्लाह इनको दीन और दुनिया के आला दर्जे दे। हम क्यों अपने बच्चों के लिए छोटी जन्नत मांगे, हम क्यों कहें कि अल्लाह अच्छा चलो इनको कोई बची खुची जन्नत दे देना, क्यों। फिर इस तरह नेकियों के सदका जारिया के जरिए ढूंढिए, बेहतरीन तरफ लेके चले। आज सुबह के तौरे कुरान के एंड पे भी एक शेयरिंग की थी कि कैसे एक सिस्टर जो थी वो दुनिया से चली गई और उनकी जिंदगी के आखिरी 2.5 साल सबीलुल जन्ना के साथ थे, और इधर कोर्स पूरा हुआ और इधर रमजान शुरू हुआ और उनकी डेथ हो गई। मैं सोच रही थी अगर उनको जब किसी ने कोर्स ऑफर किया होगा या पता चला तो वो ना लेती तो आज अधूरे में होती, यानी 2018 में ना होती, 19 में होती तो अभी पूरा ना हुआ था, 20 में होती तो और भी पीछे होती, या 20 भी ना लिया होता और जैसे हजारों लाखों लोग नहीं लेते तो किधर होती। लेकिन आज उसका हर चीज़ में जिक्र खैर, जिसके किडनीज फेल हो चुके, वो जिसको कह लीजिए कि सुनाई नहीं देता, जिसको उर्दू लिखनी नहीं आती, कुरान सीख गई, आपका मेरा उजर क्या है, कैसे कल नेमतों का हिसाब देंगे। इसलिए अल्लाह ताला के साथ अपने ताल्लुक को मजबूत करना है, और जितना ज्यादा आप इस चीज के ऊपर गौर व फिक्र करेंगे ना तो आपका दिल करेगा कि आप जिंदगी में बेकार चीजें जमा ना करें। तो अगला अमल लिखिए, फालतू चीजें जमा करनी छोड़ दें, क्या फायदा, रख नहीं सकती, चला नहीं सकती, संभाल नहीं सकती। अब देखिए इंसान सारी जिंदगी जमा करता है, और आज भी हमने आयत पढ़ी है ना, हुवा खैरुम मिम्मा यजमाउन, ये कुरान तो उससे बहुत बेहतर है जो लोग जमा करते हैं। सब फालतू चीजें डिस्कार्ड कर दीजिए, जाया नहीं करें, दे दें हकदारों को दे दें। घर में फालतू खाना ना जमा करें, अलमारियों में भरे हुए कपड़े, जूते, पर्स, ज्वेलरी, मेकअप, मट्टी पड़ती रहती है, धूल पड़ती रहती है, हमें होश नहीं, बस ले आते हैं और छोड़ देते हैं। कई लोग तो शॉपिंग करके आते हैं ना, बैग से निकालते भी कोई नहीं, वहीं पड़ी रहती है। जरूरत जो नहीं थी ऐसी बेकार चीजें लेकर आ गए तो अब पड़ी हुई है, वो जी सस्ती मिल रही थी, वो जी एक ही जगह दो मिल रही थी, और ये हो रहा था और वो हो रहा था, और जो नतीजा होता है हम सब जानते हैं उसको बहुत अच्छी तरह से। इसलिए कभी भी एक्स्ट्रा चीजें ना जमा करें। फिर अपने लिए दुआएं जमा करें, लोगों की दुआएं लीजिए, मोहब्बतें जमा कीजिए, प्यार लीजिए लोगों का, फिर गुड डीड्स को जमा करें, हसनात को जमा करें। फिर इसी तरह से आप देखेंगे कि जितना ज्यादा आप अल्लाह ताला के इस नाम पे गौर व फिक्र करते रहेंगे ना तो लोगों को जमा करें, अच्छे तरीके से लोगों को नेकियों पे गेट टुगेदर करें, चलिए आजकल तो एक लिमिट लग गई ना, वो भी हमारी गुनाहों की सजा है, अल्लाह हमें माफ कर दे। लेकिन आप यकीन करेंगे कि जितना इस नाम पे सोचते रहेंगे ना, तो आपकी जिंदगी ऑर्गेनाइज हो जाएगी। फिर इसी तरह उतनी चीजें जमा कीजिए जितनी आप संभाल सकते हैं। खाना फालतू ना जमा करें, पैसे फालतू ना जमा करें। कुरान में आता है जमा वादा, यानी माल कमाना कोई बुरी बात नहीं है, हक पे खर्च करना भी कोई बुरी बात नहीं है, लेकिन जमा व अददा यकसब अन्ना माल हु अखलदा, ये सोचता है कि उसका माल जो है वो हमेशा बाकी रहेगा, ऐसा नहीं करना चाहिए। फिर इसी तरह अपनी औलाद के लिए, अपने रिश्तेदारों के लिए, और इसी तरह से दीन के आला दर्जात पाने के लिए और सहूलत के लिए अल्लाह से दुआएं मांगता रहे, उम्मीदें रखे, ख्वाहिशात रखे। अपने बच्चों को कि अल्लाह इनके सीनों में कुरान जमा कर दे, मेरी बेटी को हाफिज़ा बना दे, मेरे बेटे को हाफिज़ बना दे, इनको आलिम बना दे, इनको खाशे बना दे, इनको मुत्तकीन बना दे। फिर ये दुआ कीजिए कि मैंने इतना इल्म लेना है कि मैंने फिर पूरी दुनिया में उसको बांटना है। एक दिन आएगा कि आप वाकई महसूस करेंगे। हमारी ये ख्वाहिशें क्या है? तारीख का एक वाक्य है हज़रत माविया से, उनका अहद था तो अब्दुल मलक बिन मिरवान और अब्दुल्ला बिन ज़ुबैर, और इसी तरह उनके दोनों भाई मुसब बिन ज़ुबैर और उरवा बिन ज़ुबैर एक मरतबा मस्जिद हराम में मिलकर बैठे, तो इनमें से किसी ने कहा आज आपस में अपनी अपनी ख्वाहिशात का इजहार करना चाहिए। अब्दुल्ला बिन ज़ुबैर ने इब्तदा की, कहने लगे मेरी ख्वाहिश है कि मैं हरामैन पर कब्जा करके खिलाफत हासिल कर लूँ। ऐसी कह दिया जो बात थी। हाँ, मुसब बिन ज़ुबैर कहने लगे मेरी आरजू है कि दोनों इराकों का अमीर बना दिया जाऊँ और कुरैश की दो औरतों के नाम लिए कि इनको अपने अक़द निकाह में ले आऊँ। इसी तरह अब्दुल मलक बिन मिरवान कहने लगे मेरी ख्वाहिश है कि मुआविया का जानशीन बन जाऊँ और सारी दुनिया पे बादशाहत करूँ। जब सब अपनी ख्वाहिशात का इजहार कर चुके जिससे हमें कुछ नहीं लेना देना, तो उरवा बिन ज़ुबैर कहने लगे तुम्हारी ख्वाहिशात तुम्हें मुबारक, मेरी तो सिर्फ ये तमन्ना है कि दुनिया से बेरग़बती और आखिरत में जन्नत का परवाना मिल जाए। परमिशन लेटर, वीज़ा, पासपोर्ट, NOC, और मुझसे इस इल्म यानी इल्मे हदीस का फैज़ान जारी हो जाए। अब देखिए जो लोग कहते हैं ना उनको मिल भी जाता है। हर एक को वो मिला जो उसने चाहा, और उरवा बिन ज़ुबैर को इल्मे हदीस में अल्लाह ने फिर जो मुकाम दिया, फिर इनका जो फैज़ जारी हुआ वो इल्म वाले जानते हैं। इनकी ये एक तमन्ना तो बर आई और दूसरी जन्नत की थी। तो अब्दुल मलक बिन मिरवान कहा करते थे कि जो शख्स किसी जन्नती को देखना चाहे ना वो उरवा बिन ज़ुबैर को देख ले, क्योंकि मैंने उनको जन्नत की ख्वाहिश करते हुए देखा है। अल्लाह अकबर कबीरा। तो आप भी कहिए कि अल्लाह मशरिक मगरिब में इस इल्म को फैला दे, इस नूर को फैला दे, ये कुरान की बहारें, ये इस्लाम की बहारें चला दे, और अल्लाह ताला आपसे मुझसे बेहतरीन तरीके से राज़ी हो जाए। तो आज के लिए इतना ही काफ़ी है। सुबहानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक।